यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिश, नियुक्तिपछि आजै शपथ गराइने। प्रतिपक्षी दलहरूद्वारा आज पनि संसदको दुवै सदनका बैठकहरूमा अवरोध र इरान र इजरायलबीच आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रासुपाका सांसद एवं पूर्व गृहमन्त्री सुदन गुरूङ र स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ। हाल प्रधानमन्त्री शाह आफैले सम्हालिरहनु भएको गृह मन्त्रालयमा गुरूङलाई र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुनलाई नियुक्त गर्न सिफारिश गरिएको हो। पुन सुशीला कार्की नेतृत्वमा शिक्षा मन्त्री हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई आजै साँझ 4:30 बजे शीतल निवासमा शपथ गराउनुहुनेछ। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक सञ्चालन हुन सकेन। प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथै प्रतिपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूसँग संवाद शुरू भइसकेकोले सदनको काम कार्यवाही अघि बढ़ाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको शुरूआतमा नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्रियताका सवालमा सिंगो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध गरेको नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मेचेको छ भनेर हस्ताक्षर सहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्रहित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा त्यस्ता अभिव्यक्ति कसैले पनि दिन नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 27 गते बुधबार दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार 1:15 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढ़ाउन आग्रह गर्नुभए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकोले बैठक स्थगित भएको हो। अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी सरकार र राजनैतिक दलहरूबीच पर्याप्त परामर्श हुन नसकेको र सदनमा नाराबाजी गरी पटक पटक बैठक स्थगित गरिनुपर्छ ने अवस्थाले सम्पूर्ण नेपाली जनता र सिंगो देश नै प्रभावित बनेको बताउनुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्तिको सरकारी तहमा कुनै प्रमाण नभएकोले त्यस्तो संवेदनशील विषयमा बोल्दा सन्धि तथा ऐतिहासिक दस्तावेजलाई आधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो।
निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने
मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने पनि निर्णय गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो।
यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्न केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाले नि।
त्यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले हाल परीक्षाको नाममा विद्यार्थीहरूको मोबाइल फोन नष्ट गरिएको कार्य गैर कानूनी भएको प्रष्ट पार्नुहुँदै संघीय सरकार अन्तर्गतको शिक्षा तथा खेलकुद मन्त्रालयबाट त्यस्तो निर्देशन जारी नभएको जानकारी समेत दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। काठमाडौँ उपत्यका भित्रिने नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि प्रक्रिया अघि बढ़िसकेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
कुनै बेला भौगोलिक विविधता रहेको नेपाल जस्तो मुलुकमा सुरुङ मार्ग बन्छ भन्दा अनौठो लाग्ने गर्दथ्यो, तर अहिले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण भएर व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको सुन्दा विकासले फड्को मारेको भान हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्गमा विभिन्न यन्त्रहरू जडान, ट्राफिक अवस्थाको जानकारीका लागि कन्ट्रोल रूम, सीसी क्यामेरा जडान गरिसकिएको छ। त्यसै गरी सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि सुरुङ मार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्न 15 जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिबिलिटी मिटर र आपतकालीन संचारका लागि टेलिफोन जडान पनि गरिएको छ। काठमाडौँ भित्रिने मुख्य नाकाबाट आवत जावत गर्न सहज हुने उद्देश्यका साथ निर्माण गरिएको करिब 3 किलोमिटर दूरी रहेको सुरुङ मार्ग निर्माणको 99% काम सकिएको बताउनुहुन्छ आयोजना प्रमुख सौजन्य नेपाल।
अहिले हस्तान्तरणको प्रक्रियामा रहेको छ। हालसम्म भौतिक प्रगति करिब 99.5% केही छिटपुट कार्यहरू मात्रै बाँकी रहेको छ। साउन महिना भित्रबाट हामीले सञ्चालन गर्ने गरेर तयारी गरेका छौँ।
सवारी साधन सञ्चालनका लागि मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ भने आपतकालीन समयमा प्रयोग गर्ने गरी सँगै सहायक मार्ग पनि निर्माण गरिएको छ। सरकारले सुरुङ मार्ग प्रयोग गर्दा बचत हुने इन्धन र समयका हिसाबले सवारी साधनले तिर्नुपर्ने शुल्क निर्धारण पनि गरिसकेको छ। जस अनुसार काठमाडौँ प्रवेश गर्दा साना सवारी साधनलाई 65 रूपियाँ र काठमाडौँबाट फर्कँदा 60 रूपियाँ शुल्क लाग्नेछ भने ठूला सवारी साधनलाई काठमाडौँ प्रवेश गर्दा 600 रूपियाँ र फर्कँदा 250 रूपियाँ शुल्क लाग्ने आयोजना प्रमुख नेपाल बताउनुहुन्छ।
टोल निर्धारण गर्दाखेरि सवारी साधनको फ्युल बचत, समयको बचत र भेहिकल मेन्टेनेन्स कस्ट वेरेन्टियरमा हुने बचतलाई आधार मानेर चाहिँ माथिको बाटोबाट जाँदा र सुरुङ मार्ग प्रयोग गर्दाखेरि त्यसको चाहिँ 30% टोल रेट मानेर साना सवारी साधनहरू काठमाडौँ तर्फ आउँदाखेरि 65 रूपियाँ निर्धारण गरेका छौँ। काठमाडौँबाट बाहिरिँदाखेरि ओह्रालो पनि पर्ने र लोडेड सवारी साधनहरू त्यति नहुने हुँदा उहाँहरूको बचत पनि कम हुन्छ, फ्युल कन्जम्सन पनि कम हुने भएकाले त्यसैलाई इक्वेलेन्ट रूपमा चाहिँ 600 रूपियाँ उकालोमा तिर्ने सवारी साधनले ओह्रालोमा झर्दाखेरि भने 250 रूपियाँ मात्रै तिर्नुपर्नेछ।
इतिहासमै पहिलोचोटि सुरुङ मार्ग निर्माण गर्दा विभिन्न समस्या नआएका भने होइनन्। निर्माण सामग्री अभावदेखि स्थानीयको अवरोध समेत सामना गरेर निर्माणको अन्तिम चरणमा पुगेको सुरुङ मार्ग आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेशन भन्ने निर्माण गर्नुपर्ने थियो, त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स सुरक्षा समुद्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई दस्तुर लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा 6 रे सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्गसँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भान हुन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो।
सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि सरकार सफल हुने हो। राष्ट्र र जनता विकास केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि सरकार कटिबद्ध छ। इन्टर एजेन्सी कोअर्डिनेसन कोलाबोरेसनमा हामी चुकिरहेका छौं जस्तो लाग्छ। हामी बसेर ती समस्याहरूको समाधान गर्न सक्छौं।
मन्त्री डाक्टर तिमल सिन्हाले आर्थिक वर्ष 2082-83 पूँजीगत र चालू खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। संचार मन्त्री तिमल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच प्रष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयका प्रमुखहरूले आफ्ना कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विजरल्याण्डको जिनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षीय कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्य अनुसार कार्य सम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोड़ौं रकम बराबरको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले 7 दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कड़ा कदम चाल्ने तयारी गर्नुभएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मीडिया एक्सनको सहयोगमा आज मनसून सड़क सुरक्षा र सूचना संचार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसूनको समयमा सड़क दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारण मध्ये 80% मानवीय कारण रहेको र जसबाट सबभन्दा बढ़ी 15-35 वर्ष उमेरका युवाहरू दुर्घटनामा पर्ने गरेको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाइम डेटालाई सड़क दुर्घटना न्यूनीकरण जस्ता विपदजन्य घटना रोक्न सूचना सञ्जालको रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले सड़क दुर्घटनामा बढ़ी युवा तथा आर्थिक उपार्जनमा सक्रिय जनशक्ति गुमाउनु परेको भन्दै त्यसको रोकथामका लागि यात्रु चालक र सरकारवाला सबै पक्षको साझेदारी र सबल प्रयास आवश्यक रहेको बताउनुभयो। त्यसैगरी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कमल बहादुर अधिकारीले नेपालमा भौगोलिक प्राकृतिक तथा सचेतनाको अभावका कारण विपदजन्य दुर्घटनामा मानवीय क्षति हुने गरेकोले प्रभावकारी रूपमा सामुदायिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले यात्रु सचेतना र पूर्व सूचना प्रणालीलाई बढ़ी प्रभावकारी र प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा पठाओ नेपालका प्रबन्धक सुदिनमान ताम्राकारले मनसून तथा विपदका सूचनाहरू डिजिटल एप्सहरू मार्फत प्रवाह गर्न सकिने सुझाव राख्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इरान र इजरायलबीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै छ। तेहरानले इजरायलले आक्रमक गतिविधि जारी राखे पुनः सैन्य कार्यवाही शुरू गर्ने चेतावनी दिएको छ। अब मौसम। आज दिउँसो कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिश, नियुक्तिपछि आजै शपथ गराइने। प्रतिपक्षी दलहरूद्वारा आज पनि संसदको दुवै सदनका बैठकहरूमा अवरोध र इरान र इजरायलबीच आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।